यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रिय सभाको आगामी माघ 11 गते हुने 19 सदस्य निर्वाचनका लागि 52 जनाको उम्मेद्वारी दर्ता। सहकारी पीड़ितका समस्या समाधानको प्रस्ताव ल्याउन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको अर्थ मन्त्रालयलाई निर्देशन। उद्योग चल्ने र महसूल पनि उठ्ने गरी ट्रंक र डेडिकेटेड महसूल विवाद समाधानको उपाय खोज्न प्रधानमन्त्रीको सम्बद्ध निकायलाई सुझाव। नेपालमा कोरोना भाइरसको नयाँ भेरिएण्ट JN.1 पुष्टि। सजगता अपनाउन स्वास्थ्य मन्त्रालयको सबैमा आग्रह। र इजरायलले गाजा क्षेत्रमा जारी राखेको भीषण आक्रमणमा गत 24 घण्टामा करिब 250 जनाको मृत्यु।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार अब विस्तारमा। आगामी माघ 11 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा गरी 52 जना उम्मेद्वारको मनोनयन पत्र दर्ता भएको छ। 19 पदका लागि हुने निर्वाचनमा महिला समूहतर्फ 18, दलित समूहतर्फ 5, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ 8 र अन्य समुदायतर्फ 21 गरी जम्मा 52 जना उम्मेद्वारको मनोनयन पत्र आज सातवटै प्रदेशमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। भोलि उम्मेद्वारको विरोधमा उजुरी दिने, पुष 25 र 26 गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुष 27 गते अन्तिम नामावली प्रकाशन गर्ने र पुष 28 गते उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको प्रवक्ता शर्माले बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति निर्माणमा जनताको नियमन, निगरानी र हस्तक्षेप आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समापनका अवसरमा संयुक्त रूपमा आयोजित समीक्षा बैठकमा आज प्रधानमन्त्री प्रचण्डले आफूले 21 शताब्दीको जनवादलाई फरक ढंगले लागू गरिरहेको र शासन प्रणालीमा जनताको निगरानी र हस्तक्षेप लागू गर्न लागेको बताउनुभयो। बैठकमा प्रधानमन्त्री प्रचण्डले आज सिंहदरबारमा सरकारको नीति तथा कार्यक्रम र बजेटमा क्रमभंग गर्ने बारे छलफल भएको र अब सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमाथि व्यापक बहस हुने र त्यसका आधारमा बजेट निर्माण हुने उल्लेख गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले सरकारले एक वर्षको अवधिमा राम्रो काम गरेको र यसले देशभित्र र बाहिर राम्रो उत्साह पनि आएकोले सिंगो पार्टीलाई सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले छिट्टै पार्टीको स्थायी समिति बैठक बसेर विधान सम्मेलनको तयारी गरिने र त्यसले पार्टी थप व्यवस्थित बन्ने बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी पीड़ितका समस्या समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज आयोजित छलफलमा प्रधानमन्त्री प्रचण्डले सहकारीको समस्या समाधानका लागि ठोस कदम चाल्ने गरी उपयुक्त प्रस्ताव ल्याउन निर्देशन दिनुभएको हो। त्यस अवसरमा अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले सहकारीको निश्चित सिलिङ भन्दा माथिको नियमन नेपाल राष्ट्र बैंकले गर्ने गरी निर्णय गरेर जानुपर्ने धारणा राख्नुभयो। बैठकमा नेपाल सरकारका मुख्य सचिव डाक्टर वैकुण्ठ अरियालले सहकारीको समस्या सम्बोधन गर्ने गरी नियमन प्रबन्ध गर्न र निक्षेप कोषको कानूनी प्रबन्धलाई व्यवहारिक रूप दिन आवश्यक रहेको बताउनुभयो। यसअघि प्रधानमन्त्री प्रचण्डले सरकारको नीति कार्यक्रम र बजेटको परम्परागत ढाँचामा व्यापक रूपान्तरणको प्रतिबद्धता व्यक्त गरे अनुसार नीति कार्यक्रम र बजेटको ढाँचा र प्रक्रियामा व्यापक परिमार्जन गर्ने गरी अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गर्नुभएको थियो। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा व्यापक रूपान्तरण गर्न त्यसको नीति र कार्यतालिकामा परिमार्जन गर्नका लागि प्रधानमन्त्रीले आजको बैठक बोलाउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्डले अनावश्यक नयाँ योजना नथप्ने, अधूरा पुराना योजनालाई उच्च प्राथमिकता दिने र प्रत्येक आर्थिक वर्षमा खास कुनै रणनीतिक योजनामा केन्द्रित हुने गरी नीति तथा कार्यक्रम र बजेटको तयारी गर्न अर्थ मन्त्रालय र योजना आयोगलाई निर्देशन दिनुभयो। त्यस्तै अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले नीति तथा कार्यक्रम र बजेटमा नयाँपन ल्याउने प्रधानमन्त्रीको सोच महत्वपूर्ण भएको भन्दै प्रधानमन्त्रीको निर्देशन र सरकारको निर्णय बमोजिम मन्त्रालयले आवश्यक काम अगाडि बढ़ाउने बताउनुभयो। छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मीन बहादुर श्रेष्ठले फागुनमा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने, वैशाखमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र जेठ पन्ध्रमा बजेट प्रस्तुत गर्ने गरी राष्ट्रिय योजना आयोगले नीति तथा कार्यक्रम र बजेटको प्रस्तावित कार्यतालिका निर्माण गरेको बताउनुभयो। मुख्य सचिव डाक्टर वैकुण्ठ अरियालले प्रस्तावित कार्यतालिका वैज्ञानिक रहेको बताउँदै सोय अनुरूप कानूनी प्रबन्ध र व्यावहारिक गृह कार्य आवश्यक रहेको बताउनुभयो। राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर रामकुमार फुयालले प्रस्तावित कार्ययोजना कार्यान्वयनका निम्ति प्रचलित कानूनहरूमा संशोधन आवश्यक भएको बताउनुभयो। आजै प्रधानमन्त्री प्रचण्डले ट्रंक र डेडिकेटेड महसूल विवाद समाधानका लागि मध्यमार्गी उपायको खोजी गर्न सम्बद्ध निकायलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज आयोजित छलफल कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उद्योग चल्ने र महसूल उठ्ने उपायको खोजी गर्नुपर्ने बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोग र संघीय संसदका विभिन्न समितिको निर्देशनलाई मनन गरेर समस्या समाधानमा लाग्नुपर्ने उल्लेख गर्दै महान्यायाधिवक्ता कार्यालयको राय लिएर निष्कर्षमा पुग्नुपर्नेमा प्रधानमन्त्रीले जोड़ दिनुभयो। बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले सरकारसँग भएका तथ्य र प्रचलित कानूनका आधारमा ट्रंक र डेडिकेटेड लाइन सम्बन्धी विवाद छिटो समाधान गर्न मन्त्रालय प्रयासरत रहेको बताउनुभयो। त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योगीले उठाएका विषयमध्ये जायज र सम्बोधन गर्न सकिने मागमा सहजीकरणको सम्भावना खोज्नुपर्ने उल्लेख गर्दै उद्योग सञ्चालनका लागि मन्त्रालयले समन्वय गरिरहेको बताउनुभयो। नेपाल सरकारका मुख्य सचिव डाक्टर वैकुण्ठ अरियालले विद्युत नियमन आयोगको निर्णय र प्रचलित कानून तथा कार्यविधि अनुसार नै समाधान निकाल्नुपर्ने बताउनुभयो। छलफलमा सहभागी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणका प्राथमिकता, काम र आगामी कार्ययोजनाबारे जानकारी गराउँदै ट्रंक र डेडिकेटेड लाइनका सम्बन्धमा देखिएको अन्यलता समाधान गरिने बताउनुभयो। छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मीन बहादुर श्रेष्ठ, ऊर्जा सचिव गोपाल प्रसाद सिग्देल लगायत सहभागी हुनुहुन्थ्यो। नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्ट JN.1 पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले तीनवटा जीन सिक्वेन्सिङ गर्दा नेपालमा पहिलो पटक कोरोनाको नयाँ भेरिएन्ट JN.1 पुष्टि भएको जानकारी दिनुभयो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा 16 एन्टीजेन पोजेटिभ नमूनाको जीन सिक्वेन्सिङ गर्दा नेपालमा 7 नमूनामा कोरोनाको नयाँ भेरिएन्ट JN.1 पुष्टि भएको हो। कोविडको नयाँ सब भेरिएन्ट JN.1 पछिल्लो एक महिना यता विश्वभर तीव्र रूपमा फैलिरहेको छ। स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण फैलन नदिनका लागि भीड़भाड़मा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न तथा हातको सरसफाईमा समेत ध्यान दिन सबैलाई आग्रह गरेको छ। अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले देशको अर्थतन्त्रमा सुधार हुँदै गएको बताउनु भएको छ। नुवाकोटको बेलकोटगढ़ी नगरपालिका वड़ा नम्बर 11 रहेको पञ्चकन्या माध्यमिक विद्यालयको 48 वार्षिक उत्सव समारोहको आज उद्घाटन गर्दै मन्त्री डाक्टर महतले भूकम्प, कोविड तथा त्यसअघिको सरकारको पालामा बिग्रिएको अर्थतन्त्र अहिले सुधार हुँदै आएको बताउनुभयो। मन्त्री डाक्टर महतले नागरिकका आवश्यकता धेरै र आमदानी कम हुँदा जनचाहना अनुसारको योजना सञ्चालन गर्न संघीय सरकारलाई समस्या परेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानले नेपाललाई बहुभाषिक मुलुकको रूपमा स्थापित गर्दै सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएकाले राज्यका हरेक निकायमा यसको प्रयोग बढ़ाउँदै लैजानुपर्ने बताउनु भएको छ। राष्ट्रिय समाचार समिति राससको राष्ट्रिय मातृभाषाको समाचार सेवाको शुभारम्भ गर्दै उहाँले पछिल्लो राजनैतिक परिवर्तनपछि नेपाल वास्तविक बहुजातीय बहुभाषिक र बहुसांस्कृतिक बनेको उल्लेख गर्नुभयो। राज्यका नीति निर्णयहरू जनताको बीचमा पुर्याउने र जनताका अपेक्षाहरू राज्यका निकायसम्म पुर्याउन पुलको भूमिका निर्वाह गर्ने दायित्व बोकेका सरकारी संचार माध्यमहरूले मातृभाषाको प्रयोगलाई बढ़ाउँदै लैजानुपर्ने बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको दरबन्दी बढ़ाउने तयारी भइरहेको बताउनु भएको छ। आज काठमाण्डुको नरदेवी आयुर्वेद चिकित्सालयले आयोजना गरेको योग सम्बन्धी कार्यक्रमको शुभारम्भ कार्यक्रममा मन्त्री बस्नेतले देशभरमा अहिले 92,000 स्वास्थ्य कर्मी तत्काल आवश्यक रहेको भए पनि आवश्यकता भन्दा निकै कम दरबन्दी भएकाले दरबन्दी थप गर्न लागि बताउनुभयो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षा विधेयकमाथि सरकारवालाहरूसँग सुझाव लिने क्रममा आज मदरसा गुम्बा बिहार मुन्धुम र विशेष शिक्षासँग सम्बन्धित प्रतिनिधिहरूसँग सुझाव लिएको छ। समितिको आज बसेको बैठकमा मुन्धुम शिक्षाका अभियन्ता अमर लिम्बुले शिक्षा विधेयकमा मातृभाषा शिक्षकको व्यवस्था गर्न सुझाव दिनुभयो। त्यसै गरी मदरसा शिक्षाका प्रतिनिधि मोहम्मद मिजमुद्दीनले मदरसामा मुस्लिम समुदायकै प्रधान अध्यापकको व्यवस्था हुने प्रावधान विधेयकमा गरिनुपर्नेमा जोड़ दिनुभयो। नेपाल बौद्ध महासंघका प्रतिनिधि कमल भण्डारीले परम्परागत शिक्षालाई व्यवस्थापन गर्न एक छुट्टै बोर्ड गठनको व्यवस्था विधेयकमा समेट्न सुझाव दिनुभयो। बैठकमा विशेष शिक्षा परिषदका शिक्षक प्रतिनिधि अनिल अमगाईले हाल विशेष कक्षा संचालनमा संलग्न 172 शिक्षक र 108 जना विद्यालय कर्मचारीलाई एक पटकका लागि आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था गर्न समितिलाई सुझाव दिनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मकवानपुरका डिभिजन वन अधिकृत दीर्घ नारायण कोइराला विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। वन अधिकृत कोइरालाले सेवावधिमा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा 1,25,00,000 रूपियाँ भन्दा बढ़ी बिगो कायम गरी आज मुद्दा दायर गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। कोइरालाको आमदानी तथा खर्चको विवरणमाथि छानबिन हुँदा 1,25,00,000 रूपियाँ बढ़ी देखिएको अख्तियारले जनाएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले आज सिंहदरबारमा निर्माण भइरहेको संघीय संसदको नयाँ भवनको अवलोकन गरेको छ। समितिका सभापति रामहरि खतिवड़ाको नेतृत्वमा समितिका सदस्यहरूले अवलोकन गरी भवन निर्माणको अवस्थाबारे जानकारी लिनुभएको हो। भवन अवलोकनका क्रममा शहरी विकास मन्त्री सीता गुरूङले भवन निर्माणलाई गति दिन र प्रभावकारी बनाउन आफू लागिरहेको बताउनुभयो। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवड़ाले अहिलेकै अवस्थामा तोकिएको समयमा काम सकिने नदेखिएको बताउनुभयो। भवन निर्माणका लागि 6-6 महिना गरेर तेस्रो पटक म्याद थपिँदा समेत हालसम्म भौतिक प्रगति 77% र वित्तीय प्रगति 68% भएको आयोजनाका निर्देशक मचाकाजी महर्जनले जानकारी दिनुभयो। शहरी विकास मन्त्रालय र निर्माण कम्पनी बीच 2076 साल असोज 16 गते भएको सम्झौता अनुसार संघीय संसद भवन 3 वर्षभित्र अर्थात 2079 असोज 15 गतेसम्म निर्माण भइसक्नुपर्ने थियो। त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिश गर्न गठित छनौट तथा सिफारिश समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो। समितिको हिजो बसेको बैठकले उपकुलपति छनौट सम्बन्धी कार्यविधि परिमार्जन गरेर दरखास्त आह्वान गर्ने निर्णय गरेको हो। एक सातादेखि बढ़ेको चिसोका कारण तराई मधेसको जनजीवन प्रभावित भएको छ। बिहान अबेरसम्म लाग्ने बाक्लोको हिरो र चिसो हावाका कारण सर्वसाधारणलाई घरबाट बाहिर निस्कन समस्या परेको छ भने चिसोका कारण अस्पतालमा बिरामीहरूको संख्या बढ़दै गएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
केही दिन यता तापक्रम निरन्तर घट्दा चिसो बढ्दै गएको छ। निरन्तर शीतलहर चल्न थालेपछि नागरिकको दैनिकी निकै कष्टकर बनेको छ। बाक्लो हुस्सु र कुहिरोले भिजिबिलिटी समेत निकै कम हुँदा सवारी साधन गुडाउन समस्या भएको चालकहरू बताउँछन्। बस चालक नारायण बुढाथोकी चिसोका कारण वृद्ध वृद्ध बालबालिका विद्यार्थी दीर्घरोगी मजदूर र गरीब वर्ग बढी मारमा परेका छन्। अस्पतालहरूमा दम निमोनिया रुघाखोकी ज्वरोका बिरामी बढेका छन्। सर्वसाधारणले स्थानीय सरकारहरूबाट न्यानो कपडाका साथै आगो ताप्ने व्यवस्था गरिदिन माग गरेका छन्।
विद्यार्थीहरूलाई अनि बुढापाकाहरूलाई बढी समस्या देखिएको छ। बुढापाकाहरूको लागि कम्बलहरू ब्ल्याङ्केटहरूको व्यवस्था गरिदिएको भए राम्रो हुने थियो।
अरे बहुत चिज कमी है सर, कपडा मिल जाए, कोही चिज साधन हो जाए तो बहुत बढिया है, लकड़ी है।
गरीब हन्दाला हम बूढ़ा परिजन, अब का करी ताकि कुछ कम्बल उम्बल टोपी ओपी हमें मिल जाए।
चिसो बढेपछि बाँकेमा सामूहिक आगो ताप्ने व्यवस्था मिलाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले बढ्दो शीतलहरसँगै ज्येष्ठ नागरिक बालबालिका र न्यानो कपडामा पहुँच कम भएकाहरूको बिहानीको दैनिकीलाई सहज बनाउन सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको हो। प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल:
विभिन्न चोकहरूमा चाहिँ धुनी बाल्ने प्रबन्ध मिलाउँछ। हामीले स्थानीय तह सबैलाई अनुरोध पनि गरिसकेको अवस्था छ। न्यानो कपडाको सन्दर्भमा पनि आवश्यकता हेरेर गरीब सीमान्तकृत व्यक्तिहरू जो चाहिँ चिसोबाट प्रभावित हुन सक्ने सम्भावना छ त्यस्ता व्यक्तिहरूलाई पहिचान गरेर हामी कम्बल पनि वितरण गर्छौं। कम्बल पनि हामीसँग स्टकमा रहेको छ।
बाँकेमा शीतलहर र चिसोबाट 175,000 मानिस प्रभावित हुने प्रक्षेपण जिल्ला विपद व्यवस्थापन समितिको छ। सर्वसाधारणलाई चिसोबाट जोगाउन शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजना 2080 बमोजिम सरकारवालाले सक्रियता बढाउन आवश्यक छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजा क्षेत्रमा जारी राखेको भीषण आक्रमणमा परि गत 24 घण्टामा करिब 250 जनाको मृत्यु भएको छ। अक्टोबर 7 इजरायल सीमा प्रवेश गरी हमास समूहले करिब 1200 जनाको हत्या गरेपछि इजरायलले हमासलाई सखाप पार्ने भन्दै गाजा क्षेत्रमा व्यापक आक्रमण जारी राखेको छ। इजरायली आक्रमणमा परि हालसम्म 23,000 भन्दा बढ़ी मानिसले ज्यान गुमाइसकेका छन्, जसमध्ये 9,600 जना बाल बालिका रहेका छन्। युद्धका क्रममा हालसम्म घाइते हुनेको संख्या 59,000 नाघेको बताइएको छ। इजरायलले हमास नेताहरू रहेका भन्दै लेबनानमा समेत आक्रमण गरी 4 वरिष्ठ हिजबुल्लाह नेताहरूको हत्या गरिसकेको छ। बंगलादेशमा हिजो भएको आम निर्वाचनमा प्रधानमन्त्री शेख हसीनाको दल अवामी लीगले सहज बहुमत हासिल गरेको छ। प्रमुख विपक्षी बंगलादेश नेशनलिस्ट पार्टीले चुनाव बहिष्कार गरेपछि सत्तारूढ़ गठबन्धनले जीत हासिल गरेको हो। सन् 1996 पहिलो पटक र सन् 2009 पुनः निर्वाचित हुनुभएका हसीना अब पुनः 5 कार्यकालका लागि निर्वाचित हुनुभएको हो। मालदिव्सले भारत र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा अपमानजनक टिप्पणी गरेको भन्दै आफ्ना 3 उपमन्त्रीलाई निलम्बन गरेको छ। भारतीय प्रधानमन्त्रीको सामाजिक सञ्जाल पोस्टमा ती उपमन्त्रीहरूले जोकर, आतंककारी र इजरायलको कठपुतली भनी प्रतिक्रिया दिएको भन्दै मालदिव्सले उहाँहरूलाई निलम्बन गरेको राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। राष्ट्रपति मोहम्मद मुइजुको कार्यकालका कार्यालयका प्रवक्ताले टिप्पणी गर्ने सबै अधिकारीलाई तत्काल पदबाट निलम्बन गरिएको जानकारी दिनुभएको छ। मालदिव्सका विदेश मन्त्रालयका प्रवक्ताले ती टिप्पणीले सरकारको विचारलाई प्रतिनिधित्व नगरेको स्पष्ट गर्नुभएको छ। अब आर्थिक समाचार।
अर्थमन्त्री डाक्टर प्रकाश शर्माले नेपालमा लगानी गरी लाभ लिन भारतीय तथा नेपाली लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ। सोमबार आयोजित नेपाल भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर महतले नेपालमा लगानीका सम्भाव्य 4 क्षेत्र उत्कृष्ट रहेकोले त्यहाँ लगानी गर्न आग्रह गर्नुभएको हो। अर्थमन्त्री महतले जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल पाइने भए पनि यी क्षेत्र बाहेक अन्य क्षेत्रमा पनि लगानी गर्न सरकारले प्रोत्साहन गर्ने उल्लेख गर्नुभयो। नेपालमा लगानी गरेर आफ्ना साथीहरूलाई समेत नेपालबारे जानकारी दिन अर्थमन्त्री महतले भारतीय लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो। नेपाल उद्योग परिसंघले मुलुकको आर्थिक विकासमा बाधक रहेका विभिन्न 5 ऐन खारेज, 28 कानून संशोधन र 3 नयाँ कानून ल्याउन सरकारलाई सुझाव दिएको छ। समग्र आर्थिक विकासका लागि गरिनुपर्ने कानूनी सुधार बारे परिसंघले सोमबार पत्रकार सम्मेलन गर्दै सरकारलाई त्यस्तो सुझाव दिएको हो। परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले मुलुकको समग्र आर्थिक विकासका लागि अनुकूल कानूनी व्यवस्था पहिलो शर्त भएकोले अर्थतन्त्रसँग सम्बन्धित विद्यमान पुराना एवं असान्दर्भिक कानूनमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो। सरकारले आगामी वैशाखमा लगानी सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको सन्दर्भमा अहिले नै कानूनी सुधारको प्रयास थालिए अन्तर्राष्ट्रिय लगानीकर्ता माझ सकारात्मक सन्देश जाने उहाँको भनाइ थियो। नेपाल स्टक एक्सचेन्जको परिसूचक नेप्से सोमबार 36.57 अंकले सुधार भएको छ। यस्तै नेप्से परिसूचकमा सुधार भए पनि कारोबार रकम भने केही घटेको छ। यस्तै नेप्से परिसूचक 1.80% बढेर 2059.49 बिन्दुमा कायम भएको छ। सोमबार 309 कम्पनीका 1,37,09,276 किता शेयरहरू 4,67,52,24,000 रूपियाँमा किनबेच भएका छन्। यस दिन सबैभन्दा धेरै कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको भएको छ। नेपालले आगामी फागुनको तेस्रो साता जर्मनीको बर्लिनमा आयोजना हुने विश्वकै ठूलो पर्यटन व्यापार मेला आईटीबीमा सहभागिता जनाउने भएको छ। निजी क्षेत्रका पर्यटन व्यवसायी संघको सहकार्यमा पेसिफिक एसिया ट्राभल एसोसिएशन पाटा नेपाल च्याप्टरले बर्लिनमा आगामी फागुन 22-24 हुने मेलामा सहभागिता जनाउने भएको हो। मेलामा नेपालको तर्फबाट 37 पर्यटनसँग सम्बन्धित संस्थाहरूको सहभागिता रहने पाटा नेपाल च्याप्टरले जनाएको छ। पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरले नेपालको अन्तर्राष्ट्रिय बजारीकरणका लागि मेलामा सहभागिता जनाउन लागि उल्लेख गर्नुभयो। गुल्मी जिल्लामा मकै र धानको बिउको मूल्य निर्धारण गरिएको छ। जिल्ला खाद्यान्न बाली बिउ उत्पादक सञ्जालको सदरमुकाम तमघासमा बसेको बैठकले चालू आर्थिक वर्षका लागि किन्ने र बेच्ने बिउको मूल्य निर्धारण गरेको हो। बिउ उत्पादक सञ्जालले जिल्लाभित्र मनकामना र देउतीको मूल बिउ प्रति किलो क्रय मूल्य 105 र बिक्री मूल्य 125 तोकेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले सुर्खेतमा जारी 34 राष्ट्रिय पुरूष भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्। वीरनगरको खुला मञ्चको कोर्टमा सोमबारको चौथो तथा अन्तिम खेलमा आर्मीले गण्डकी प्रदेशलाई 3-0 सोझो सेटमा पराजित गर्यो। आर्मीले खेल 31-29, 25-21 आफ्नो पक्षमा पारेको थियो। यसै गरी विभागीय डर्बीमा एपीएफले नेपाल पुलिस क्लबलाई 3-1 सेटमा पराजित गर्यो। एपीएफले 25-17, 25-15, 22-25, 25-20 जित निकालेको थियो। त्यस्तै दिनको पहिलो खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई 3-1 हरायो। लुम्बिनीले 25-15, 21-25, 25-13, 25-21 जित निकाल्यो। दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई 3-1 सेटमा निराश बनायो। प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा सुदूरपश्चिमले खेल 25-21, 21-25, 25-18, 25-23 आफ्नो पक्षमा पारेको थियो। चितवन प्रधानमन्त्री कप पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको बागमती छनौटको फाइनलमा प्रवेश गरेको छ। मुरपानी क्रिकेट मैदान माथिल्लोमा सोमबार सम्पन्न दोस्रो सेमी फाइनलमा चितवनले काठमाडौँ जिल्लालाई 2-0 पराजित गरेको हो। काठमाडौँले प्रस्तुत गरेको 189 रनको लक्ष्य चितवनले 2 बाँकी छँदा 8 गुमाउँदै पूरा गर्यो। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले 48.3 ओभरमा सबै विकेट गुमाउँदै 188 रनको एकफल तयार पारेको थियो। चितवनले उपाधिका लागि ललितपुर जिल्लाको सामना गर्नेछ। ललितपुरले पहिलो सेमी फाइनलमा नुवाकोटलाई 8 पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। अखिल नेपाल फुटबल संघ एन्फाले इन्दु दुलाललाई नेपाली U19 महिला टोलीको व्यवस्थापकमा नियुक्त गरेको छ। सोमबार एन्फा महासचिव किरण राईले एन्फा कन्फ्रेन्समा दुलाललाई नियुक्ति पत्र हस्तान्तर गर्नुभयो। U19 महिला टोलीले फेब्रुअरी 2-8 बंगलादेशको ढाकामा साफ च्याम्पियनशीप खेल्दैछ। उक्त प्रतियोगिताका लागि एन्फाले खेलाडी छनौट प्रक्रिया थालिसकेको छ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेशको पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरहरूमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 22.7 डिग्री सेल्सियस, न्यूनतम 8.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 17.6 डिग्री सेल्सियस, न्यूनतम 4.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 20.5 डिग्री सेल्सियस, न्यूनतम 9 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 22.5 डिग्री सेल्सियस, न्यूनतम 5.6 डिग्री सेल्सियस। र दिपायलको अधिकतम 23.9 डिग्री सेल्सियस, न्यूनतम 3.3 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय सभाको आगामी माघ 11 गते हुने 19 सदस्य निर्वाचनका लागि 52 जनाको उम्मेद्वारी दर्ता। सहकारी पीड़ितका समस्या समाधानको प्रस्ताव ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अर्थ मन्त्रालयलाई निर्देशन। उद्योग चल्ने र महसुस पनि उठ्ने गरी ट्रंक र डेडिकेटेड महसुल विवाद समाधानको उपाय खोज्न प्रधानमन्त्रीको सम्बद्ध निकायलाई सुझाव। नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्ट JN1 पुष्टि। सजगता अपनाउन स्वास्थ्य मन्त्रालयको सबैमा आग्रह। र इजरायलले गाजा क्षेत्रमा जारी राखेको भीषण आक्रमणमा गत 24 घण्टामा करिब 250 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।